نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 255 آیت نمبر 1 سے 14 سورة صف. لیسن نمبر 255 آیت نمبر 1-14 سورة صف. چند باتیں سورت کے بارے میں. پہلی بات ہے کہ سورت صف ترتیب کے اعتبار سے 61 نمبر کی سورت ہے. اس سے پہلے 60 سورتیں پڑھ چکے الحمدللہ. سورت کا نام شروع میں ہی ہے یقاتلون فی سبیلہ صفن سے. حیرت کی بات ہے کہ قرآن پاک میں جس لفظ کے اوپر ایک پوری سورت ہے صف بندی, اس پہ ہمارا کیا حال ہے. پیچھے ہم ایک سورت پڑھ چکے سورت صافات, اب صف ہے. کیا بتایا کہ صفیں نہیں سیدھی ہوں گی تو کام بھی سیدھے نہیں ہوں گے. دین کا کام کرنے کے لیے آرگنائز ہونا بہت ضروری ہے. یہ ہے اس سورت کا خلاصہ. دین کے کام کے لیے آرگنائز ہونا, دلوں کا جڑنا. اب انشاءاللہ ہم بات کریں گے جہاں آیت آئے گی کہ دین ہمیں کیا سکھاتا ہے. اس سورت صف کو آپ کہہ سکتے ہیں کہ ٹیم ورک کے لیے بہترین نسخہ ہے. اتنے خوبصورت اس میں نقطے ملتے ہیں کہ جس کے بعد واقعی ایک بندہ کسی بھی گروہ میں جا کے کام کرے وہ کامیاب ہوگا. آپ کہہ سکتے ہیں کہ جو بھی اس پہ عمل کر لے گا, چاہے وہ دنیا کا کام کر رہا ہے چاہے دین کا کام کر رہا ہے, جب اس گروہ میں یہ خوبیاں ہوں گی جو اس صورت میں آتی ہیں ہائی لائٹڈ طور پہ, تو وہ کامیاب ہوگا اللہ کے حکم سے. سورت صف کب نازل ہوئی کوئی صحیح طور پہ پتہ نہیں چل سکا کیونکہ سورت کا انداز کچھ ملا جلا ہے, لیکن بہرحال یہ ہے کہ یہ سورت اپنے اعتبار سے خوبصورت سورت ہے, مدنی سورت ہے. ایسا لگتا ہے کہ غزوہ احد کے بعد کے دور میں نازل ہوئی. اگر آپ کو غزوہ احد یاد ہو تو اس کے اندر شکست کی وجہ جو تھی وہ کچھ بھگدڑ مچنا تھی. کچھ لوگوں کو جو ڈیوٹیز دی گئی تھیں وہ ان ڈیوٹیز کو پورا کر نہ پائے. دوسری بات ہے کہ سورت کے مضامین میں سب سے پہلے ایمان, اخلاص, اللہ کے راستے میں جان دینے کی نوبت بھی آ جائے تو دے دو, اور ساتھ ہی ساتھ اس سورت میں کمزور ایمان والوں کو بھی مخاطب کیا گیا جو زبان سے دعویٰ کر کے اسلام میں داخل تو ہو گئے لیکن ابھی قربانیاں دینے کے لیے تیار نہیں تھے. آپ کہہ سکتے ہیں کہ مخلصین کے مقابلے پہ منافقین اس صورت میں ہمیں تھوڑا سا کھلتے ہوئے دکھیں گے. باتیں کرنے والے اور عمل کے وقت سو جانے والے اللہ کو انتہائی ناپسند ہیں, یہ پتہ چلے گا. اور دوسری بڑی چیز اس صورت میں ہم دیکھیں گے کہ حق کے راستے میں لڑنے کے لیے سیسا پلائی دیوار بن کے کھڑا ہونا لازم ہے. پہلی چار آیات تقریباً اسی مضمون کی ہیں. پھر آیت نمبر 5 سے 7 تک نبی صلی اللہ علیہ وسلم کی امت کو مخاطب کیا گیا کہ نبی کے ساتھ تمہارا معاملہ کیسا ہونا چاہیے. دوسرے لفظوں میں آپ کہہ لیجئے کہ لیڈر کے ساتھ معاملہ کیسا ہو. موسیٰ والا معاملہ نہ کرو جو بنی اسرائیل نے ان کے ساتھ کیا, وہ بھی نہ کرو جو قوم عیسیٰ نے حضرت عیسیٰ سے کیا. اس کے بعد آیت نمبر 8 سے 9 میں اللہ تعالیٰ نے بڑے ہی خوبصورت انداز سے یہود اور نصارہ اور ان کے جیسے کام کرنے والے منافقین کی کوششوں کا تذکرہ کیا کہ یریدون لیطفئوا نور اللہ بافواہہم, چاہتے ہیں کہ اللہ کے نور کو اپنے منہ کی پھونکوں سے بجھا دیں حالانکہ اللہ اس نور کو عام کر کے رہے گا. آیت نمبر 10 سے 13 میں اہل ایمان کو بتایا گیا کہ اصل کامیابی آخرت کی ہے. هل ادلکم علی تجارۃ تنجیکم من عذاب النار, کیا میں نہ بتاؤں تم کو وہ تجارت جو تم کو عذاب آگ سے بچا لے. اور آخر میں اہل ایمان کو تلقین کی گئی کہ حضرت عیسیٰ علیہ السلام کے ساتھیوں نے جس طرح اللہ کے راستے میں ان کی مدد کی نیت کی, آج تم بھی اللہ کے نبی کے اس دین کو پھیلانے کے لیے اس پہ ڈٹ جاؤ. واقعی ایسا لگتا ہے کہ اللہ تعالیٰ ہم سب کو اس قرآن پاک کے پورا ہونے کے بعد ایک منظم گروہ کی صورت میں دیکھنا چاہتے ہیں, اور چاہتے ہیں کہ ہم وہ کام ویسے کریں جیسے کہ کرنے کا حق ہے اور جس کے بعد اللہ کی مدد آتی ہے. اور حقیقت ہے کہ اللہ کی مدد ایمان کے ساتھ بھی آتی ہے, لیکن ایمان کے ساتھ ساتھ تنظیم, ऑर्गेनाइजेशन, किसी का किस तरीके से रहना, ये सब कुछ है। अगर आप कहें कि सूरत सफ क्या है, तो सबसे पहले कौल और फेल की सफ बंदी है। लोग सोचते हैं कि इसका नाम सूरत सफ क्यों है। कौल और फेल को एक ही सफ में खड़े कर लो, अल्लाह से तिजारतें कर लो, अल्लाह के मददगार बनने की नीयत कर लो, अल्लाह ताला तुम्हें कामयाबियाँ देगा। खुलासे के तौर पे शुरू की आयतों को करेंगे, फिर इसके बाद हम कुछ मज़ीद बातों को देखेंगे। शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सब्बहा लिल्लाहि मा फिस समावाति व मा फिल अर्द व हुवल अज़ीज़ुल हकीम। अल्लाह की तस्बीह करती है हर चीज़ जो कोई आसमानों में और ज़मीन में है, और वह हुवल अज़ीज़ुल हकीम, वो गालिब भी है और हिकमत वाला भी है। आपको हर सूरत का सब्बहा से शुरू होना कैसा लग रहा है? अल्लाह ताला के की शान और उसकी कलाम और उसको देख लीजिए। इस सूरत की शान नज़ूल में एक वाक़िया आता है तिर्मिज़ी में अब्दुल्ला बिन सलाम से, एक और रिवायत भी है। सहाबा कराम में इस बात पर थोड़ी सी बहस हुई कि अल्लाह के नज़दीक सबसे ज़्यादा महबूब अमल कौन सा है। अच्छा, ये भी अजीब बात है। सहाबा कराम कहते थे अल्लाह को क्या पसंद है, आज लोग पूछते हैं फिल्मी सितारों को क्या पसंद है, गुलकारों को क्या पसंद है, वो क्या खाते हैं, वो क्या पीते हैं, और फलां क्रिकेटर्स और फुटबॉल प्लेयर्स को क्या पसंद है। कोई हर्ज की बात नहीं, सिर्फ इससे ये पता चल जाता है कि जिससे मोहब्बत होती है ना इंसान, उसकी पसंद और नापसंद को जानता है। इस पे एक दावा सीडी में ऑनलाइन पे भी मौजूद है, अल्लाह के महबूब। तो उसमें हमने काफ़ी 20-25 चीज़ें जमा की हुई हैं कि अल्लाह को क्या पसंद है। सूरत मायदा की आयत है ला युहिब्बुल्लाहुल जहरा बिस्सुई, उसके ऊपर वो है। तो बहरहाल सहाबा कराम ने जब इस पे बात की कि अल्लाह को क्या पसंद है, हर एक ने कुछ ना कुछ मुख्तलिफ बात कही। यानी होता है ना, हर एक की एक चॉइस होती है, कोई कुछ कहता है, कोई कुछ कहता है। तो सहाबा कराम इस पे बातचीत करने लगे। किसी ने कहा कि अल्लाह को ये कुछ पसंद है, तो उन्होंने कहा कि अगर एक बार हमें पता चल जाए कि अल्लाह को क्या पसंद है, तो हम अपनी जान और माल सब कुछ उसके लिए कुर्बान कर दें। उस पर यह सूरत नाजिल हुई थी। इसी तरह एक और रिवायत में आता है कि सहाबा में से एक ने जाकर नबी सल्लल्लाहु अलैहि वसल्लम से इसका सवाल करने की नीयत की। मतलब सब कह रहे थे तुम जाके पूछो, तुम पूछो, लेकिन किसी को हिम्मत नहीं हुई। अभी लोग इसी हालत पर थे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन सब लोगों को नाम बनाम अपने पास बुलाया। यानी आपको वही के ज़रिए पता चला कि ये लोग बैठ के इस पर बात कर रहे थे। जब सब लोग जमा हो गए तो आपने सूरत सफ़ पढ़कर सुनाई, जो उसी वक्त आप पर नाजिल हुई। और इस सूरत में पता चल गया कि अहब्बल आमाल, यानी अल्लाह को सबसे ज़्यादा प्यारे आमाल जो हैं वो अल्लाह के रास्ते में मेहनत करना है, जिहाद फी सबीलिल्लाह है। चाहे वो जान से हो, चाहे माल से हो, चाहे नींद से हो, चाहे वक्त से हो, चाहे कलम से हो। अब इन लोगों ने जो बातें की, हम ये कर देंगे, वो कर देंगे, लेकिन बात में कुछ ऐसे मवाक़े आए कि लोग वो कर न सके जो कह रहे थे। तो उस पर अल्लाह ताला ने फरमाया या अय्युहल्लज़ीना आमनु लिमा तक़ूलूना मा ला तफ़अलून। ए ईमान वालो, क्यों कहते हो जो करते नहीं हो। देखिए लिमा तक़ूलूना मा ला तफ़अलून, लिमा तक़ूल, वो कहते ही क्यों हो जो करते नहीं हो। इसको अपोज़िट करके भी आप पढ़ सकते हैं, लिमा तफ़अलून मा ला तक़ूलून। दोनों तरह से मानी बिल्कुल बदल जाएगा कि जब लोग बड़ी बड़ी बातें कर लेते हैं, हमें एक दफ़ा मौका दें, हम ये कर देंगे, आपको तो पता नहीं हमारे दिल में जज्बे कितने हैं, जोश कितना है, हम तो ये चाहते वो चाहते। अल्लाह ताला कहते हैं अगर कहा है तो भुगतो। देखिए दावा और दावत दोनों में फ़र्क है। देखिए आज आप लोगों की गलती भी इधर इसलाह करवा दूँ कि दावा फंड की जो सीरीज़ होती है, उसके बॉक्स पे अक्सर लोगों ने दावा को दावा लिखा होता। एक होता है दावा, क्लेम करना, और एक है दावा। दावा क्या होता है? दावत देना। दोनों में फ़र्क है। बहुत सारे लोग दावे बहुत बड़े करते हैं लेकिन दावा नहीं कर पाते। सीरीज़ पड़ी रहती हैं, लोगों को बांटते ही नहीं। मौके होते हैं नेकी का पैगाम देने के, देते ही नहीं। तो दावे करने बहुत आसान है, दावत देना बहुत मुश्किल है। क्यों? इसलिए कि दावा करने में कुछ भी नहीं जाता, बल्कि दूसरे भी कहते हैं वाह वाह कितना जज्बा इनमें, کتنا جوش ہے ان میں، لیکن جب دعوت دینے نکلتے ہیں تو سب سے پہلے تو ناراضگی، ماتھے پہ شکنے، کیا ہے، کچھ چاہیے ہوگا، کیوں کہہ رہے ہیں یہ باتیں۔ تو اس پورے سبق میں جو ہم ابتدائی آیتوں میں پڑھیں گے، تین بڑے مقاصد ذہن میں رکھیے گا۔ نمبر ایک، اللہ کی راہ میں صف بستہ ہو کر چلنا سیکھ سکے، چاہے میدان جنگ کا معاملہ ہو یا دعوت اور تبلیغ کا معاملہ ہو، کندھے سے کندھا، شولڈر ٹو شولڈر، اپنی مرضیاں نہیں، ایک سسٹم کے تحت۔ دوسرا، اللہ تعالیٰ کی روشنی کو منہ کی پھونکوں سے بجھا دینے کی حقیقت کو سمجھ سکے، اور تیسرا، دین کو غالب کرنے کی حقیقت کو سمجھ سکے۔ اور دین غالب باتوں سے نہیں ہوتا، دین دعووں سے غالب نہیں ہوگا، دعویٰ سے ہوگا۔ اللہ سبحانہ تعالیٰ نے بتا دیا کہ دیکھو، جو باتیں دعووں میں کرتے ہو اس کو دعوت میں بھی بدلو، جن چیزوں کا عزم اور ارادہ کیا ہے اس کو پھر اپنی زندگی میں لے کر آؤ۔ سبحہ سے سورت کو شروع کر کے اللہ تعالیٰ نے بتا دیا کہ یہ کائنات تو نہیں تھکتی۔ مت کوئی سوچے کہ اللہ کی تعریفیں کریں گے تو ہمیں کرنی پڑیں گی، اصل بات ہے کہ صرف تعریفیں کرنے سے جنت ملتی تو ساری کائنات جنت میں جائے۔ انسان سے اللہ تعالیٰ نے صرف تسبیح کا تقاضا نہیں کیا۔ اس قال ربک للملائکۃ انی جاعل فی الارض خلیفہ، خلافت کے منصب پہ انسان کو فائز کیا کہ تسبیح کرنے والے بہت ہیں، سبھی کر رہے ہیں، تم اس سے اوپر اٹھ کے کام کرو، زبانیں تسبیح کریں، اللہ کی عظمت کے گیت گائیں، لیکن تمہاری زبانیں جب لوگوں کو اللہ کی طرف بلائیں گی یہ تمہاری تسبیح ہوگی۔ پیچھے حامیم سجدہ میں آیت پڑھ چکے، وَمَنْ أَحْسَنُ قَوْلًا مِّمَّنْ دَعَا إِلَى اللَّهِ، اس سے بھی پیاری بات کسی کی ہو سکتی ہے جو لوگوں کو اللہ کی طرف بلائے۔ ہم کہتے نہیں، سو بار ذرا میں نے سبحان اللہ پڑھنا ہے، میں دعوت کیا دوں، میری تو دعاؤں کا وقت ہے، میرے تو قرآن کا وقت ہے۔ زبان کی سب سے پیاری تسبیح جو ہے نا، وہ لوگوں کو اللہ کی طرف بلانا ہے۔ ایک سچا داعی دین سچے جذبوں سے، پھر میں کہوں گی داعی اللہ، اللہ کی طرف دعوت، گروہ کی طرف نہیں، اللہ کی طرف بلانے والے کی زبان سے ایک ایک لفظ تسبیح کا نکلتا ہے۔ خود کہیں گے سبحان اللہ، دل میں شکر ہوگا، فائدہ ہوگا، اور اس سے ایک سبحان اللہ کی جگہ لوگوں کو کہیں گے لوگوں اللہ کی طرف آؤ، تو کسی دوسرے کا فائدہ ہوگا۔ یہ ہے اس پوری سورت کا تھیم۔ اگر تم چاہتے ہو کہ اس دنیا میں اللہ کے نام کے جھنڈے جو کائنات کی صورت میں گڑے ہیں انسانوں میں بھی گڑے، تو اٹھنا پڑے گا، حق کا بول بالا کرنا پڑے گا، تن من دھن کی بازی لگانی پڑے گی۔ تم چاہتے ہو تمہاری جانیں محفوظ رہیں، تمہارے مال، تمہاری آبروئیں محفوظ رہیں، تو لوگوں کو اللہ کی طرف بلانا پڑے گا، پھر کوئی طوفان تمہارے ایمان کے چراغ کو بجھا نہ سکے گا۔ تم اپنے ایمان کے چراغ کو بجھتا دیکھو، لوگوں کو اللہ کی طرف بلانا شروع کر دو۔ تم نے اگر جہاد میں بزدلی کی تو باطل کو غلبہ ملے گا، باطل آ گیا تو فتنہ فساد سے زمین بھر جائے گی، سب کا سکھ چین دور ہو جائے گا، حق گیا، آپ آنکھیں کھول کے باہر چل ہی نہیں سکتے، اتنا باطل آپ کو دکھے گا، اتنی گندی تصویریں دکھیں گی۔ تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ لوگو، یا ایھا الذین آمنوا لم تقولون ما لا تفعلون، اگر چاہتے ہو اللہ کے پسند کے بنو تو جو کہتے ہو پھر کر کے دکھاؤ۔ تو لوگ کہیں گے ہم کہتے ہی کوئی نہیں، ہم نے کب کہا تھا کہ کریں، ہم تو نہیں چاہتے، ہمیں تو کوئی شوق نہیں تھا، ہم تو سو رہے تھے، کھا رہے تھے، پی رہے تھے، سب مزے میں، خام خواہ جھگڑے گھروں میں اٹھتے ہیں، یہ ٹھیک ہے، وہ ٹھیک ہے۔ کبر مقتن عند اللہ ان تقولوا ما لا تفعلون، دیکھو بڑی ناراضگی کا سبب ہے اللہ کی کہ تم وہ بات کہو جو تم کرتے نہیں ہو۔ بڑی بڑی باتیں کرتا بھی اللہ ہی کی توفیق سے بندہ، لیکن بس یہ نہیں کہ بڑی باتیں کہنا چھوڑ دو، بات یہ کہ بڑی باتوں کو نبھانا شروع کر دو۔ بعض لوگ کہتے ہیں بس تبھی تو ہم آگے نہیں جاتے کہ خام خواہ پھر غلطیاں ہوتی ہیں اور کام ٹھیک نہیں ہوتے اور کر نہیں پاتے، یہ نہیں وہ نہیں، اللہ تعالیٰ کہتے ہیں نہیں، اٹھو کرو۔ بعض لوگوں نے اس آیت کو دلیل بنا کے کہا ہم تو تبلیغ ہی نہیں کریں گے، پیچھے بھی ہم سورت بقرہ میں پڑھ چکے، اتامرون الناس بالبر وتنسون انفسکم افلا تعقلون، کیا دوسروں کو حق بات کی نصیحت کرتے ہو لیکن خود کو بھول جاتے ہو، عقل نہیں ہے۔ اللہ کے نبی نے فرمایا کہ شب معراج میرا گزر ایک ایسی قوم پر ہوا جن کے ہونٹ آگ کی کینچیوں سے کاٹے جا رہے تھے، جب کاٹا جاتا پھر درد ہوتی، تھوڑی دیر میں پھر ٹھیک ہوتے، پھر کٹتے،
मैंने जिब्राइल से पूछा ये कौन लोग हैं। बड़ा काबिले गौर जुमला है अब हज़रत जिब्राइल का। आपने फरमाया ए नबी, ये आपकी उम्मत के वो खतीब हैं जो कहते हैं वो करते नहीं, जो किताबुल्लाह की तिलावत करते हैं और उस पर अमल नहीं करते। यह हज़रत अनस की रिवायत और कई इसकी खूबसूरत रिवायतें मौजूद हैं। असल बात यह कि हम जिस दीन की लोगों को दावत देते हैं उसकी खुद को नहीं देते। जिस चीज़ के दावे हम अपने लिए करते हैं, दावत हम उसकी दूसरों को देते हैं। तुम करो, मैं नहीं करती, ये मेरे लिए थोड़ी थी, मेरे लिए ये मामला थोड़ी है। क्या वजह है? अल्लाह ताला आगे कुछ ऐसी चीज़ें दिखाएंगे हमें क्यों नहीं दीन का काम हो रहा। इन्नल्लाह युहिब्बुल्लज़ीना युकातिलूना फ़ी सबीलिल्लाहि सफ़्फ़ा। बेशक अल्लाह तो मोहब्बत करता है इन मुजाहिदों से जो इसकी राह में जंग करते हैं सफ़ें बांध कर। कैसी सफ़ें उनकी होती हैं? कान्नहुम बुनियानुम मरसूस, गोया के वो सीसा पिलाई हुई दीवार है। इस तरह सीने से सीना, कंधे से कंधा मिला हुआ है। ये किसकी बात है? मैदान जंग की सफ़ों की है, वो तो आखिरी सफ़ है। उसके आगे तो या मौत है या ज़िंदगी है, या शहादत है या गाजी बनना है। असल में इसका आगाज़ होता है नमाज की सफ़ बंदी से। दिन में 5 बार उम्मते मुस्लिमा को कंधे से कंधा, पाँव से पाँव मिलाने का हुक्म क्यों दिया? कि तुम जिस काम को लेकर आगे बढ़े हो अल्लाह के दीन के गलबे के, उसके लिए पहले तुम्हारा आपस में इत्तफाक और इत्तेहाद लाजमी है। ये नहीं कहा कि अपने मसलक के लोग सारे जुड़ जाओ कंधे से कंधा, जो इस मस्जिद में नमाज पढ़ रहा है वो कंधे से कंधा जोड़े। नहीं, हर मसलक दूसरे मसलक के साथ पाँव से पाँव जोड़े। इस तरह से जुड़ जाओ, जब नमाज पढ़ो तो इस तरह जुड़ जाओ। नमाज से जो ईमान मिलेगा उसको फैलाने के लिए, नमाज के बाद जब तुम अल्लाह के दीन के गलबे के लिए निकलोगे तो फिर इस तरह सफ़ें बांध के करो। उम्मते मुस्लिमा के दीनदारों को यहाँ मैसेज दिया जा रहा है कि दिल फाड़ने वाली तकरीरें छोड़ दो, उम्मत को कटवाने वाली बातें छोड़ दो, अपनी बड़ाई का नाम करके दूसरे को नीचे गिराने वाली बातें कोशिशें छोड़ दो। अल्लाह को तो मिले हुए लोग पसंद हैं, आपको कैसे अच्छे लगते हैं? किसी क्यारी में कोई 4-6 फूल को इधर लगा, कोई उधर, सड़क के किनारे देख लें, वो अच्छे लगते हैं या क्यारी में लाइनों में लगे हुए फूल अच्छे लगते हैं? अल्लाह को क्या अच्छा लगता होगा? अल्लाह को वही अच्छा लगता है। इसी का पैगाम दुनिया के मरकज़ खाना काबा से हर साल लाखों करोड़ों लोग लेके आते हैं। कान नहुम बुनियानुम मरसूस, कैसे सफ़े बनती हैं, कैसे मुसलमानों को बताया कि जुड़ जाओ। इंसान जुड़ता क्यों नहीं? इसलिए कि कुछ चीज़ें अंदर नहीं होती। मसलन नंबर एक, चलें आप इसको अपोजिट कर लें, कौन सी चीज़ है जिससे बंदा किसी चीज़ से जुड़ता है, किसी दावत से, किसी पैगाम से जुड़ता है? नंबर एक बड़ा सा लिखिएगा, मकसद। मकसद जोड़ता है आपको। मैं इसको हर दिन रोड पे हाईवे पे जाते हुए देखती हूँ। शहर से मुख्तलिफ तरहों से लोग आ रहे होते हैं, एक मंजिल होती है ना, सब रास्ते खुल के आखिर एक बड़ी रोड पे आ जाते हैं। डेस्टिनेशन जब एक होती है, हर रास्ते से आने वाला आखिर में उसी तंग टनल से गुजरेगा, चाहे आधा घंटा लग जाए। इसीलिए जब दीन का काम करने वालों का मकसद एक होता है, और वो क्या है? ही कलीमतुल्लाहिल्लिया, अल्लाह के कलमे को बुलंद करना। जब ये मकसद होगा वो फिर रंग, नस्ल, शक्ल, अकल, नाम, गिरोह, जमात से बिल्कुल बेनियाज होगा। वो कहेगा देखो मेरे रब का नाम ऊंचा कर रहा है ये। उसको खबर मिलेगी ना वहाँ भी ये कर रहा है ये काम, वो कहेगा अच्छा सुबहान अल्लाह, लाओ मैं उसके कंधे से कंधा मिलाऊँ, उसके पाँव से पाँव मिलाऊँ, ये तो वही काम कर रहा है जिसको मैं करना चाहता हूँ। देखिए कि हम इस टेबल को यहाँ से उधर मूव करना चाहें, आप अकेले कर रहे थे, इतने में कोई कहता है कि लाओ मैं भी कोशिश करता हूँ, तो आप खुश होंगे ना। हम इस छत को ऊपर उठाना चाहते हैं, दीवारें ऊंची करना चाहते हैं, अकेले करेंगे कितनी देर लगेगी? कुछ 4-6 लोग कहते हैं आए हम भी इस इमारत की छतों को ऊपर करते हैं, ऊंची करते हैं, खुश होंगे ना। जब मकसद अल्लाह के दीन को बुलंद करना होता है तो लोग जुड़ते हैं, और जब मकसद अपने नामों और अपने कामों को नुमाया करना होता है तो लोग फटते हैं। इसलिए मकसद पे गौर कीजिए, और ये मकसद बदलता बहुत जल्दी, जैसे गिरगिट रंग बदलता है ना, कैमोफ्लेज होता है। اس طرح مقصد بڑی جلدی بدلتا ہے۔ جب بھی کوئی تحریک اپنے آغاز میں ہوتی ہے، میں کچھ لوگوں کی کتابیں بھی پڑھتی ہوں جس کی طرف وہ نسبت کرتے ہیں، ان کتابوں میں جو پیغام ہوتا ہے وہ سراسر اس سے مختلف ہے جو لوگ انہی کتابوں کو پڑھنے کے باوجود نہیں کر پا رہے ہوتے۔ وجہ کہ شروع میں سب ایک مقصد پہ ہوتے ہیں، بعد میں بکھرتے ہیں۔ دوسری چیز، اعتماد۔ ایک دوسرے پر اعتماد کرنا پڑتا ہے۔ جب اعتماد ٹوٹتا ہے نا تو بکھر جاتا ہے، گھر بکھر جاتا ہے اگر میاں بیوی کا اعتماد ختم ہو جائے۔ تیسری چیز، اخلاق کا بلند معیار۔ اخلاق جوڑتا ہے بندوں کو، بد اخلاق لوگوں سے لوگ پھٹ جاتے ہیں۔ اللہ نے اپنے نبی کو بھی کہا، والا کن تفظن غلیظ القلب لنفد من خولک، اگر آپ بد زبان یا بد دل ہوتے تو یہ لوگ آپ سے بکھر جاتے۔ چوتھی چیز، ٹارگٹ پر نظر۔ کیا ٹارگٹ اچیو کرنے آئے ہیں؟ اور بنجان کا لفظ جہاں استعمال ہوا ہے، عمارت کے لیے۔ اگلی آیت میں جو سورت کا شان نزول بنا وہ بتا دیا کہ چاہتے ہو کہ اللہ کی پسند جانو، تو آؤ پھر دیکھو، ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفاً کأنہم بنیان مرصوص۔ اللہ کی پسند کی تین صفات اس سے ایک آیت سے اخذ ہوتی ہیں، کون کون سی؟ بہت ہی خوبصورت آیت ہے، اگر آپ صرف اس ایک آیت پہ غور کریں نا، یحبون الذین یقاتلون فی سبیل اللہ صفاً کأنہم بنیان مرصوص۔ تین بہت بنیادی نقطے ہیں اس ایک آیت میں کہ اللہ کن لوگوں سے محبت کرتا ہے، اللہ کے راستے میں جہاد کرنے یا محنت کرنے والوں میں کیا تین خوبیاں ہونی چاہیے۔ پہلی بات کہ وہ ایسے ہی آنکھیں بند کر کے کام نہ شروع کر دیں، پہلے غور سے دیکھ تو لیں کہ یہ فی سبیل اللہ ہے بھی کہ نہیں۔ لکھیے یہ پہلا نقطہ اس میں سے، کہ اللہ تعالیٰ کی پسند کیا ہے کہ بندہ کوئی کام کرنے سے پہلے، کسی کا ساتھ دینے سے پہلے خوب ٹھوک بجا کے دیکھ لے کہ یہ فی سبیلی ہی ہے یا یہ فی سبیلی مسلک، فی سبیلی جماعت اور کچھ اور، فی سبیل دنیا تو نہیں ہو گیا، کوئی ایسا معاملہ تو نہیں ہو گیا کہ جس میں انسان اپنے آپ کو دھوکے میں لے جائے اور اس طرح کی باتیں کریں۔ دوسری بات، کیا پتہ چلی کہ وہ لوگ منظم ہوں، صفن۔ آپ اگر آیت پہ بھی 1 2 3 لکھیں گے تو اسی میں تینوں لفظ بتا رہی ہوں، صف بندی ہو، بد نظمی اور انتشار کا شکار نہ ہو۔ اور تیسری، کأنہم بنیان مرصوص، آپس میں اس طرح جڑے ہوئے ہوں گویا کہ سیسہ پلائی ہوئی دیوار۔ یہ جو مرصوص کا لفظ ہے نا، رسن سے ہے، را سوات سوات اس کا روٹ ہے۔ ایک چیز کو دوسری سے ملانا، پھر جوڑنا اور پھر پیوست کرنا۔ سوچیے ذرا، ایسے لگ رہا ہے کہ اینٹ بن رہی ہے۔ اینٹ بنتی ہے تو کیا ہوتا ہے، اس میں بجری، سیمٹ، کنکر جو بھی ڈلتے ہیں، پہلے ان سب کو گھولا جاتا ہے۔ خالی سیمٹ سے اینٹ نہیں بنتی، خالی بجری اینٹ نہیں ہوتی، پہلے سب چیزیں اپنی انا کی قربانی دیتی ہیں۔ ان کو پتہ ہے مل کے ایک بلنڈ بنے گا لیکن میرا نام نہیں آئے گا بیچ میں۔ اس طریقے سے ایک خاص ریشو اور پرپورشن سے ڈلتی ہیں۔ اگر آپ ساری ریت ہی ڈال دیں تو اینٹ کچی رہے گی، سارا سیمٹ ہی ڈال دیں تو وہ بلاک بن جائے گا۔ خاص ریشو کے ساتھ ڈلتی ہے چیزیں، پھر اس کو جوڑتے ہیں اور پھر وہ اینٹیں ساتھ ساتھ جڑتی ہیں تو پھر بنتا ہے ایک، کأنہم بنیانم مرصوص۔ بنیان تو کہتے ہیں عمارت کو، بنا سے، اور مرصوص کا لفظ مفعول کا وزن، رساس کہتے ہیں سیسے کو، سیسا، کسی چیز کو سیسا پلا کر مضبوط کرنا۔ ایک دیوار ذہن میں لائیے، اینٹیں بنی ہوئی ہیں اور آپ اس طرح لگا دیتے ہیں۔ کبھی پاکستان میں سڑکوں کے کنارے گزرتے ہوئے آپ نے دیکھا ہو، جہاں بھٹے ہوتے ہیں یا جہاں اینٹیں بنتی ہیں، تو صرف اینٹیں لائیں۔ آپ گھر بنانا چاہتے ہیں، آپ اینٹوں کا ایک ڈھیر لے آئے، کیا کریں، آپ ایک دوسرے کے ساتھ لگا کے کیسے رکھتے ہیں، ڈھیر کی شکل میں لوگ رکھتے ہیں نا، چوڑی 8 10 لائنیں اکٹھی بنائیں پھر ایک ڈھیر لگائے، ایسا کیوں نہیں کرتے کہ ایک دیواری کی طرح سیدھی کھڑی کر دیں، ایک ایک اینٹ رکھتے جہاں اس پہ کچی اینٹیں رکھے، یعنی وہ اینٹیں جس کے بیچ میں سیمٹ نہیں ہوتا۔ کتنی خطرناک ہے، جب اینٹیں تو ساتھ ساتھ رکھی ہوں لیکن بیچ میں پلستر نہ ہو تو وہ اینٹیں اتنی خطرناک ہے کہ ہو سکتا ہے رکھنے والے کے پاؤں پہ گر جائیں گی، ہلکی سی ہوا کا ہلارا بھی
उसको गिराने का सबब बनेगा। करते क्या, फिर सीमट खोलते हैं, फिर हर दो ईंटों के बीच में हल्का सा सीमट। ये है बाहमी एतमाद, ट्रस्ट, शक का ना होना। बीच में अब होल छोड़ दें, सुराख बनेंगे, एक ईंट इधर है, एक ईंट इधर है, क्या वो दीवार मजबूत होगी? फिर इस पे भी भड़के देखिए कि सारी ईंटों के ऊपर प्लस्तर फेर दिया जाता है, बिल्कुल साफ, सब छुप गए, मिटा दे अपनी हस्ती को, घर कुछ मर्तबा चाहिए, के दाना खाक में मिल के गुलो गुलजार होता है। इतनी ईंटें अपनी अना, अपनी ज़ात, अपनी मैं, मेरा नाम, मेरी बात, इसकी कुर्बानी देती हैं तो फिर एक दीवार बनती है। वही दाना बीज लाता है जो ज़मीन में छुप जाता है। किसान बीज को ज़मीन में डालने के बजाय शीशे के केस में रख दें, हो सकता है देखने वालों को खूबसूरत बहुत लगेगा, लेकिन वहाँ से फसल नहीं उगेगी। तो यहाँ अल्लाह के रास्ते में काम करने वाले और वो लोग जो अल्लाह ताला को बड़े पसंद है, वो कौन से हैं कि जो वहाँ एक दीवार की तरह बन के तंजीम के साथ एक ख़ास तरीके से काम करते हैं, सीसा पिलाई, दुश्मनों के लिए तर निवाला नहीं होते, दिल के खोटे नहीं होते, उनकी हमदर्दियाँ और उनकी दुश्मनियाँ एक ही दिल में नहीं रहती, वो डिसाइड कर लेते हैं फिर नहीं हिलते। उनका ये हाल नहीं कि एक दफ़ा तो कहीं काम बहुत अच्छा है और दूसरी जगह बैठे दूसरे दिल से सोचे तो कहीं नहीं लगता नहीं कोई इतना अच्छा है, और उनकी सारी खामियां उनसे बैठ के डिस्कस कर दें। याद रखिए, कोई ईंट अपनी जगह से हिलती है तो इमारत टूटती है। आप इमेजिनेशन में लाएं कि एक ईंटों की दीवार है, उसमें से एक ईंट को कोई ज़बरदस्ती निकालना चाहता है, होगा क्या? उसके इर्द गिर्द की चार ईंटें जो उसके साथ जुड़ी हुई थी, उनमें भी कुछ ना कुछ कमी आएगी। अब वो निकल गई ईंट, आप उसकी जगह कुछ उसमें कपड़ा भर दें, कुछ भरें, देखिएगा कुछ अरसे के बाद उनका भी सीमेंट गिरता जाएगा और उन तीन में से एक और गिरेगी, और सबसे पहले वो गिरेगी जिसका होल्ड कम हुआ है, जो यूं होती है, अगर आप बात समझ रहे हैं, चौड़े हिस्से पे होती है ना, क्योंकि उसकी ग्रिप कम हो गई, कुछ साइडों पे चिपके होते हैं। हम इंसान हैं, हम इंसानों के साथ जुड़ते हैं, हम देखते हैं ना कि हमारी दोस्तें क्लास में आ रही हैं, हम बहुत जुड़े रहते हैं, हमें कभी एहसास भी नहीं आता इस बात का कि हम इस क्लास को छोड़ेंगे या हम किसी भी काम को छोड़ेंगे, या दीन का भी कोई काम, यानी कोई मदद करता है कहीं, कोई हेल्प करता है, कोई कुछ भी सोचता नहीं। मसला और फितना कहाँ आता है? जब एक ईंट निकलती है, हमारी दोस्त, हमारा कोई प्यारा, कोई हमारी माँ, कोई हमारी बहन, जो भी किसी भी एक जगह से लोग मिल के बैठे होते हैं, जिनसे दिल में मोहब्बत बहुत होती है, तो उस वक्त फिर इंसान टूट जाता है, बड़ा कमज़ोर लम्हा होता है। जो उन लम्हों में बच जाएगी ईंट, वो होगी असल में कान नहुम गुंजान मरसूस। अल्लाह ताला यूँ उतार उतार के देखता है कि कौन मजबूत है और कौन कच्चा है। अल्लाह के रास्ते में काम करने वाले लोग इन तीन सिफात से मुत्तसिफ होंगे तो अल्लाह ताला उनसे मोहब्बत करेगा। अगर आज इस चीज़ को सामने रख के देखिए तो अल्लाह के रास्ते के सिपाही, चाहे वो मैदान जंग में खड़े हुए फौजी हैं, इल्म के मैदान के राही, चाहे वो आप जैसे तालिब इल्म हैं, कोई भी, अगर वो इन तीन चीज़ों पे जुड़ा रहेगा, वो एक खूबसूरत इमारत बनाएगा। आप इमेजिनेशन में लाए, बिल्कुल आज इस आयत को पढ़ते हुए आपने अपने जहन में एक दीवार रखनी है ईंटों वाली, नहीं देखी या देखी है या जैसे भी है तसव्वुर में ले आए, किस तरीके से एक ईंट रखते हैं, दूसरी ज़रा सी टेढ़ी रख दे, तीसरी फिर सीधी रखे, कैसी दीवार बनेगी? कान नहुम बुनजानो मरसूस, टेढ़े मेढ़े बैठे लोग अल्लाह को नहीं अच्छे लगते, बिखरे हुए लोग अच्छे नहीं लगते, एक ईंट के बीच में फासला। तो अल्लाह ताला को ऑर्गेनाइज लोग पसंद है, अल्लाह की मदद आती ही ऑर्गेनाइज लोगों को है। लिख लें, आप कोई अमेज़ॉन कंपनी ले लें, आप ईबे ले लें, आप कोई अपने शहर का बड़ा स्टोर ले लें, आप सैम्स ले लें, आप वॉलमार्ट ले लें, अल्लाह को सिर्फ ऑर्गेनाइज लोग पसंद होते हैं। आज मुसलमानों के अगर दीन के काम को देखें, ओवरऑल हर एक की हम बात ही नहीं करते, पहली चीज़ मुझे लगता है कि अल्हम्दुलिल्लाह एक खास हद तक तो होती है फ़ी सबीली ही, शुरू में थोड़ा सा वक्त गुजरता है तो फ़ी सबीली ही की जगह अल्लाह के रास्ते के बजाय वो मसलक का रास्ता, जमात का रास्ता, गिरोह का रास्ता था, और इल्ला माशाल्लाह इखलास होता है, लेकिन प्रायोरिटी कोई और हो जाती है, अपने इदारे से लोगों को जोड़ना है, हमारी हमदर्दियाँ लोगों से हों, हमारे मेम्बर्स बने, ये फ़ौरन शिर्क आ जाएगा। दूसरी चीज़ में बहुत कमी है, जिसको आप कह सकते हैं ऑर्गेनाइजिंग, कुछ लोग बाहर वालों से भी इसमें काम ले ले के, कुछ चंद लोग होते हैं ना, वो कर लेते हैं। पहली बात नोट कर लें, यहाँ आपको एक बताने लगी हूँ कि अल्लाह के रास्ते में होने का काम जो है ना, ये एक एक बंदे को करना पड़ेगा। یعنی مثال ہے کہ جو بھی آرگنائزیشن ہے، مثال ہے کہ ہمارا یہ ایک پلیٹ فارم ہے فی سبیلی ہی، یہ کام کرنے میں جو لیڈرز ہوتے ہیں نا، یعنی جو فاؤنڈرز ہوتے ہیں، ان کی کوشش زیادہ درکار ہوتی ہے کہ اس کام کو اللہ کے لیے کرتے ہیں کہ نہیں کرتے. دوسری جو کیفیت ہے نا آرگنائزڈ ہونا، اس کے اندر ایک ایک سپاہی کی ضرورت ہوتی ہے. آپ کہہ لیں اسٹوڈنٹس، گروپ لیڈرس، مینجمنٹ والے، اکیڈیمک، اور سب لوگوں کو اس صورت میں صفن میں ہونا پڑے گا. لیکن اس میں زیادہ جس کو آپ کہہ سکتے ہیں نا اہمیت ہو جاتی ہے، وہ اسٹوڈنٹس کی ہوتی ہے، یعنی جو آپ کے آنے والے لوگ ہیں جو وہاں فائدہ اٹھا رہے ہیں. لیکن اس کے بعد کان نہ ہم بنجان ہم مرسوس، یہ جو مرسوس کا لفظ ہے نا، یہ ساتھ کام کرنے والوں کے لیے ہوتا ہے. اسٹوڈنٹس کے دل میں بغض بھی ہے نا، ایک ایک کونے میں آ کے بیٹھ جاتا ہے، دوسرا دوسرے میں بیٹھے گا، وہ کہتا ہے مجھے کیا اگر میری نند بھی یہاں بیٹھی ہے جس سے میں کبھی بولی نہیں، مجھے کیا، میں تو پڑھنے جا رہی ہوں، وہ پڑھ کے جائے گی، کوئی بات نہیں. اس سسٹم کو اس سے کچھ زیادہ فرق نہیں پڑے گا، الا یہ کہ کوئی زبان سے وہ نگیٹو شیئرنگ کرے یا کسی دن دونوں کی لڑائی ہو. مرسوس کا عمل کام کرنے والوں کے لیے ہوتا ہے. ان میں سے کسی ایک بندے کے دل میں دوسرے کے لیے بے اعتمادی، وہ چار پوائنٹ یاد رکھ لیجئے، کون سی چیزیں لوگوں کو اکٹھا رکھتی ہیں. نمبر ایک، مقصد. مقصد تو آپ کہہ لیجئے کہ اتنی بڑی چیز ہے کہ اس کو اگر آپ اپنی آنکھوں کے سامنے لگا کے اپنا نصب العین بنا لیں، یعنی عقیدہ اور مقصد ایک ہو، سوچ ایک ہو سب کے لیے. دوسری چیز، ایک دوسرے پر اعتماد. اگر اعتماد نہیں ہوگا نا، کچھ نہیں ہوگا. یہ جو مرسوس ہے نا، اس ایکول ٹو اعتماد، لکھ لیں، مرسوس اعتماد ہے. اور ساتھ کام کرنے اور کرانے والوں کو ایک دوسرے پر اگر اعتماد نہیں ہوگا، کبھی بھی نہیں بنیں گے. آپ دیکھیے کہ جب مشکل حالات ہوتے ہیں نا، جنگ جیسی آزمائشیں آتی ہیں، یا ایڈورس کنڈیشن جب بھی زندگی میں آئیں گی، کسی بھی پلیٹ فارم پہ جب بھی آزمائش آئے گی، یعنی عام دن چلتے رہتے ہیں، کوئی حرج نہیں، کوئی چینج کا وقت آئے گا نا، اس وقت کسی کا کھوٹ چھپتے نہیں چھپتا. آپ ایسا کہہ لیں کہ دیوار کے اوپر پینٹ ہو چکا ہے نا، اب پھر بھی چھپ جائے گا کہ اندر کوئی اینٹ بڑی تھی، کوئی سرخ تھی، کوئی کالی تھی، کوئی کریم تھی، کیسی تھی. لیکن جس دن آپ دیوار کی رینوویشن کریں گے، پہلا سیمنٹ اتار کے آگے کچھ اور لگائیں گے نا، سب کھل جائے گا. یہ ایڈورس کنڈیشن جو ہوتے ہیں نا، یہ بندے کے اندر کو کھول دیتے ہیں. جیسے اس پہ ایک چھوٹی سی مثال ذہن میں آ گئی کہ پریگنینسی میں عورتوں کے جسموں میں چھپی ہوئی بیماریاں بھی آ جاتی ہیں. بعض عورتیں کہتی ہیں ہمیں صرف پریگنینسی میں شوگر ہو جاتی ہے، ادھر بچہ ڈیلیور ہوا سب ٹھیک ہو گیا. کوئی ڈپریشن میں چلی جاتی ہے، کسی کی کمر میں درد ہے، کیونکہ اس کے جسم میں ایک اب نارملٹی ہے، وہ چیزیں چھپی ہوتی ہیں یا ہوتی بھی نہیں، وہ آتی ہیں. اس طرح یہ مشکل حالات، اس کو ایک اور طرح سمجھ لے کہ ہم سب بیٹھے ہیں، ہر چیز اپنی جگہ پہ، آپ کہتے ہیں ہمارے پاس عثمانی کوئی نہیں، کچھ بھی نہیں ہے، آج یہاں سے ذرا موو تو کریں، پھر دیکھیں یہاں ڈھیر جو لگتا ہے. یہ ہے مشکلات میں اندر کی بھی چیزیں نکل آتی ہیں. ہم بظاہر بڑے با اخلاق، ہم بڑے ایک دوسرے سے محبت کرتے ہیں، جب چیزیں اندر کی باہر آتی ہیں نا، کرسیاں، میز، اور جو عورتوں نے بیکار ڈھکن، ٹوٹیاں اور کیا کچھ جمع کیا ہوتا ہے، اسی طرح سے وقتوں میں ساتھیوں کے ایک دوسرے کے بارے میں گلے شکوے بھی باہر آتے ہیں. پھر اس وقت ایک دوسرے کے اوپر بندے کو غصہ آتا ہے، ہر بندہ اس دوسرے کو ذمہ دار کرتا ہے، وہ کہتا ہے نہیں یہ اس کی وجہ سے، وہ کہتا ہے اس کی وجہ سے، اور ایسے وقت میں بھروسے کی بجائے شک آنے لگتا ہے. اللہ کو وہ گروہ پسند ہے جو ایڈورس کنڈیشن میں ایک دوسرے پہ ٹرسٹ کرنے لاؤ. ایسا تو ماں بھی کبھی کبھی کر دیتی ہے. ایک تو بچے کا گلا دکھ رہا ہوتا ہے، گلے میں درد ہے، تکلیف ہے، رو رہا ہے، رات کو نیند نہیں آ رہی، اور اوپر سے ماں اس کو تانے دے رہی ہوتی ہے، اور کھاؤ آئس کریم، اور کھاؤ ٹھنڈی چیزیں. مشکل میں ماں کا بھی دل بچے سے کھٹا ہو جاتا ہے. لکھ لیں، سفر میں اللہ کے نبی نے کیوں کہا، کسی شخص نے کسی دوسرے کی تعریف کی، غالباً حضرت عمر کے سامنے رضی اللہ عنہ، کہنے کہ فلاں بہت اچھا ہے، بہت اچھا ہے. کہا کیسے، کیا تم نے اس کو غصے میں دیکھا؟ کہا نہیں دیکھا. کہا کیا اس کے ساتھ سفر کیا؟ کہا نہیں کیا. تو کہا پھر خبردار اس کی تعریف کی. بندہ کھلتا ہی غصے میں، یا سفر میں ہے، یا اگر کسی کا ہمسایہ ہے، بالکل اس کے قریب ہے. ڈرائنگ روم مینرز تو بڑے خوبصورت ہوتے ہیں، تو بہرحال ایسے وقت میں بہت ضرورت ہوتی ہے.